आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। आशाको बाणी कार्यक्रममा हामी यहाँलाई न्यानो अभिवादन टक्र्याउन चाहन्छौ। तपाईँको व्यक्तिगत जीवनले परमेश्वरको सत्यता र उहाँको प्रेम अनि मार्गदर्शनका विषयमा चाहिने महत्वपूर्ण कुराहरूलाई प्रष्टसँग बुझ्न सकुन् भन्ने उद्देश्य सहित प्रस्तुत कार्यक्रम आशाको बाणी तपाईँको आफ्नै कार्यक्रम हो। दैनिक यसलाई सुन्नुहोस्। आफ्ना मनमा यदि शंका द्विविधाहरू छन् र तपाईँ हामीलाई प्रश्न गर्न चाहनुहुन्छ भने हामीसँग तपाईँ सजिलै सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा बताउने गर्दछौ। हाम्रो कार्यक्रममा सक्रिय रूपमा सहभागी भएर हाम्रो उत्साहलाई बढाउने समस्त श्रोतामा आज पनि तपाईँलाई चाहिने प्रकारको कार्यक्रम लिएर हामी उपस्थित भएका छौँ। श्रोताको चाहना र श्रोताको व्यक्तिगत जीवनका भलाइका कुराहरूलाई समेटेर प्रस्तुत गरिने यो कार्यक्रम आशाको बाणी तपाईँ सुन्दै आउनु भएको छ र आज पनि हामी त्यही क्रममा छौँ। सुरुमा सुनौ यो मधुर क्रिस्टीय भजन। समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोत साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता आउनुहोस्, आज पनि तपाईँ हामी केही समय परमेश्वर सँगसँगै बिताउनेछौँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवी जिउँदो महान दयालु परमेश्वर प्रभु, हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएको प्रशस्त आशिषको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्छु, यसलाई तपाईँको राज्य र महिमाको प्रचार खातिर प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन् तिनीहरूले तपाईँको ज्योतिलाई देखुन्, बुझुन् र तपाईँको राज्यमा प्रवेश गर्न सकुन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोत साथी, मानिस एक सामाजिक प्राणी हो। ऊ समाजबाट अलगिएर शान्त र सरल जीवन यापन गर्न सक्दैन वा एकान्तमा उसले जीवन बिताउन सक्दैन। जहाँ जिउँदामा जन्त र मर्दामा मलामी स्वेच्छाले भेला हुन्छन् भने त्यसलाई संवेदनशील कुराको संज्ञा दिन सकिन्छ, किनकि त्यस समाजका मानिसहरू एकअर्काको निम्ति स्वतः छन्, छिमेकीको दुःख सुखमा सहभागी जनाउँदै सभ्य नागरिकको परिचय दिन्छ। पवित्र बाइबलले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर भने सिकाउँछ। प्रेमका रत्नले भरिएका शब्दले क्षमाको भाव राख्दै शत्रुलाई पनि प्रेम गर्नको निम्ति उत्प्रेरणा प्रदान गर्दछ पवित्र शास्त्रले। मानिस त आफ्नो जीवनको सुरुकालदेखि नै समाजमा मिलेर बस्दै आएको छ। ढुङ्गे युगदेखि नै आजको समयसम्म आइपुग्दा मानिस कुनै न कुनै तवर एक अर्कामा संगठित भएर बस्दै आएको हामी पाउँछौ। श्रोता, एकले थुकी सुखी सयले थुकी नदी भनिन्छ, यी कथनलाई आखिर मानव समाजको एकताले नै स्पष्ट आधार प्रदान गरेको हामी पाउँदछौ। श्रोता, यहाँको एकको घरको चेलीबेटीलाई अर्को घरको अभिभावकको जिम्मा लगाएर आवश्यक परे घर छोडेर जान सकिन्छ। एकजनाको घरको समस्यालाई सबै मिली समाधान गर्न प्रयत्न गरिन्छ। हत्या, हिंसा, चोरी, लुटपाट जस्ता सामाजिक अपराधलाई समाजकै एकताद्वारा कम गर्न सकिन्छ। बाहिरबाट राम्रो देखिएको समाजमा पनि कहिलेकाहीँ नकारात्मक कुराले जरा गाडेको हुन सक्छ। जबसम्म ती जरालाई उखेलेर फालिँदैन, तबसम्म त्यस समाजको दीर्घ शान्तिको परिकल्पना गर्न सकिँदैन। तर एउटा समाजलाई नेतृत्व प्रदान गर्ने व्यक्तिले यस्ता कुराहरूबाट समाजलाई जोगाउनु पर्छ, सही संस्कार दिनुपर्छ। समाजका हरेक परिवारलाई एउटै सूत्रमा बाँधेर एउटा विशेष परिवार खडा गर्नुपर्छ। न कुनै स्वार्थ, न कुनै कष्ट परेको बेलामा एकअर्कालाई मद्दत गर्ने बानी बसाल्नुपर्छ। एउटाले अर्कालाई कमी कमजोरी देखाइ आलोचना गर्न सजिलो छ, तर समाजमा आलोचना नै आलोचना होइन, भाइचाराको भाव विकसित गरी एक अर्काको गल्तीलाई सच्याउने मौकाका साथ क्षमा दिनुपर्छ। भनिन्छ, भाइ फुटे गबार लुटे। यस भनाइले भने जस्तै जब समाजका भाइ भाइ बीच मनमुटाव पैदा हुन्छ, तब निश्चय त्यसको फाइदा अरूले उठाइरहेका हुन्छन्। बाइबलले हामीले आफूलाई जस्तो प्रेम गर्छौँ त्यस्तै प्रेम आफ्नो छिमेकीलाई गर भने आज्ञा गर्छ, ताकि त्यहाँ एउटा प्रेममय सुन्दर समाजको निर्माण गर्न सकियोस्। जब प्रेम हुन्छ त्यहाँ शान्ति र सुरक्षा कायमको परिकल्पना गर्न सुहाउँछ। प्रेम बिनाको समाज तितर बितर भएर छरिएको थोक जस्तै अशोभनीय हुन्छ। जहाँ अघिको भनाई जस्तै हाम्रो समाजको कमी कमजोरीको फाइदा अर्को समाजले उठाउने गर्दछ, समाजमा धेरै मेलमिलापको वातावरण सृजना गर्नुपर्दछ। हुनसक्छ छिमेकीले हामीले सोचे जस्तो मिलनसार छैन, दुःख सुख बाँड्न चाहँदैनन्, स्वार्थी छन्, अलिक घमण्डी छन् होला, तर त्यही समाजमा हाम्रा हातमा हात मिलाए अघि बढ्ने छिमेकी पनि हुन सक्छ। अब यी छिमेकीमा नमिल्ने खालका छिमेकीहरूलाई पनि हामीले समाजका हरेक क्रियाकलापमा समेट्छौँ, उनीहरूको व्यवहारलाई सुधार्ने प्रयत्न गर्नुपर्छ। जो जति गर्दामा पनि सही बाटोमा ल्याउन सकिन्न अनि सही कुरामा वा सल्लाहलाई तिरस्कार गर्दै उल्टै शत्रुको व्यवहार गर्दछ, त्यस्तो समयमा तिनीहरूलाई आफूले शत्रुको दर्जा होइन मित्रकै औदामा राखी मिलापको निम्ति प्रार्थना गर्नुपर्छ। श्रोत साथी, हितोपदेश भन्ने पुस्तक छ, त्यसको चाहिँ बाइबलमा त्यसले लेखिएको छ, जब मानिसका मार्गहरू परमप्रभुलाई मन पर्ने हुन्छन्, उहाँले त्यसका शत्रुहरूलाई समेत त्यससँग मिलापमा राख्नुहुन्छ। हितोपदेश 16 7। जब हाम्रा विचार पवित्र हुन्छन्, हाम्रा कर्म कार्य निस्वार्थ हुन्छन्, त्यस समयमा परमेश्वर हाम्रा पक्षमा उभिनुहुन्छ अनि हामीले परिवर्तन गर्न नसकेका हट्टी हृदयलाई उहाँले आफ्नो प्रेमद्वारा परिवर्तन गरी समाजसँग मिलापमा ल्याउनुहुन्छ। धार्मिकताले सुसज्जित समाज सधैँ सत्कार योग्य हुन्छ। जुन समाजले धार्मिकताको मार्गलाई अँगाल्दछ त्यहाँका युवाहरू संस्कारी, ज्ञानी अनि नम्र हुन्छन्। ठुलाको वचनको त्यो समाजमा मान राख्ने गरिन्छ अनि सानालाई औँला समाएर डोर्याउने सिकाइन्छ। यस्तो सुन्दर समाज त्यहाँ निर्माण हुन सक्छ जुन समाजले परमेश्वरको भय मान्दछ, परमेश्वरको आज्ञाको पालन गर्दछ अनि उहाँको पथलाई पछ्याउँछ। त्यही समाजलाई समृद्धिको पथमा परमेश्वरले डोर्याउनुहुन्छ। श्रोता, अब हामी वस्तुत त छुट्टा छुट्टै समाजमा बसोबास गर्छौँ होला। निश्चय नै हामी छुट्टै समाजमा बसोबास गर्दै आएका छौँ, तर परमेश्वरको सन्तानको नाताले हामी सबै क्रिस्टीय समाजमा आबद्ध भएका छौँ। जुन समाजको अगुवा प्रभु ख्रीष्ट हुनुहुन्छ, प्रभु ख्रीष्टले आफूले आफैलाई प्रेम गरे जस्तै आफ्नो छिमेकीलाई पनि प्रेम गर्नुपर्ने ज्ञानलाई आफैले पुरा गरी हामीलाई देखाउनु भएको छ। उहाँले हामी जस्ता पापीका पापको दागलाई मेटाउन आफ्नो अनमोल रगत बगाउनु भएको छ, ताकि एउटा पीडा र मृत्यु रहित समाजका हामी हिस्सेदार बन्न सकौँ। श्रोता, जब प्रभु ख्रीष्टले हाम्रो समाजलाई उहाँको समाजसँग मिलाउनको निम्ति चुकाउनु पर्ने मूल्य चुकाउन उहाँ पछि पर्नु भएन। पापमा जेलिएका हाम्रो समाजलाई आदर्शको नमुनाको रूपमा रहेको स्वर्गीय राज्यको समाजमा पहिचान गराउँदै त्यसै समाजमा आफै हामीलाई मिलाउन संयुक्त समाजको निर्माण गर्ने प्रतिज्ञा गर्नको निम्ति चुक्नु भएन। अन्धकारमा रुमलिएका मानव समाजलाई ज्योति बनी ज्योतिको समाजतर्फ डोर्याउन थकित हुनु भएन। प्रत्येक बाटो बिराएका मानव समाजलाई खोजेर भेटाएर सही मार्ग दर्शन गर्न झिझो मान्नु भएन। अनि यस्तो मानव समाज जसले उहाँलाई केवल घृणा र तिरस्कार गरिरह्यो, तरै पनि प्रेमको प्रतीक भई निस्वार्थ प्रेम गरिरहनु भयो, ताकि हामीलाई स्वर्गीय राज्यको समाजमा प्रवेश गरी हर्षका साथ परमेश्वरको महिमा गर्न सकौँ। श्रोता साथी, धेरैलाई जिज्ञासा लाग्न सक्छ, आखिरमा त्यो कस्तो समाज होला जहाँको गन्तव्य तय गर्नका निम्ति स्वयं परमेश्वरको पुत्र समर्पित हुनुभयो। के हामीले कल्पना गरेको बमेजिम नै त्यो समाज साँच्चै नै सुन्दर होला त? हाम्रो समाज भन्दा त्यो समाज के चाहिँ कुरामा भिन्नता छ होला? त्यहाँ के हुनेछ होला जुन यस मानव समाज वा पृथ्वीमा पहिले कहिले पनि भएको छैन? के त्यो समाज हामी खुसी रहन सक्छौँ? के त्यो समाजमा परमेश्वरको बास हामीसँग हुनेछ? जे होस्, हाम्रो मनमा धेरै प्रश्नका सागरहरू ओरिन सक्छन्। आउनुहोस्, बाइबलले यसको उत्तर यसरी दिएको छ। अनि मैले परमेश्वरबाट दुलहाको निम्ति दुलही जस्तै गरी सिङ्गारी र तम तयार पारिरहेको कि अर्थात् पवित्र नयाँ यरुसलेम स्वर्गबाट ओर्लेको देखेँ। अर्थात् परमेश्वरले हामीलाई दिनुभएको स्वर्गीय राज्यको त्यो समाज भौतिक स्वरूपमा दुलही जस्तै सुन्दर हुनेछ। सिंहासनबाट यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर, परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर रहनुहुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरो, त्यो स्वर्गीय राज्यमा परमेश्वर हामीसँगै बास गर्नुहुनेछ। हामीले प्रत्यक्ष रूपमा उहाँलाई देख्नेछौँ अनि हामी उहाँकै अधीनमा रहनेछौँ। उहाँले तिनीहरूका आँखाका आँसु पूर्ण रूपले पोछिदिनु हुनेछ। फेरि मृत्यु नै हुने छैन र शोक पीडा पनि हुने छैन। र खुसी हुनुहोस्, पहिले हामी सुन्दर राज्यको समाजमा हुनेछौँ, दोस्रो परमेश्वर र प्रभु ख्रीष्ट हामीसँग बास गर्नुहुनेछ। हामी स्वर्गदूतका छिमेकी भइरहनेछौँ अनि हामी त्यस राज्यका उत्तराधिकारी हुनेछौँ र अनन्त हामीले त्यहाँ कहिले मृत्युको सामना गर्नुपर्ने छैन। हाम्रो आँसु पूर्ण रूपले पुछिनेछ, त्यसैले त्यहाँ शोक र पीडा हुने छैन। अत आउनुहोस्, हामी प्रार्थना गरौँ कि हामी मानवीय समाजमा रहँदा पनि स्वर्गीय राज्यको सिको गर्दै मेलमिलाप कायम गर्न सकौँ, सिकौँ, ताकि त्यो सुन्दर र स्वर्गीय राज्यको हामी भागीदार बन्न सकौँ।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120 र अर्को 98183595555, 98183595555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश सेमन थापा सदा झैं आज पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज म तपाईँहरूको माझमा हामी स्वस्थ रहन के कुराहरू अप्नाउनु पर्दछ यसको विषयमा केही जानकारी लिएर उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आफूलाई स्वस्थ राख्नको लागि हामी धेरै काम गर्छौँ, तर पनि कहिलेकाहीँ बिरामी हुन्छौँ। हामीले यदि साँच्चीकै आफूलाई स्वस्थ राख्ने हो भने केही त्यस्ता प्रण गर्न जरुरी छ जसले निरोगी बन्न सकिन्छ। धेरैले नयाँ वर्षमा यस्तो खालको सङ्कल्प गर्दछन्, तर शरीरलाई स्वस्थ राख्ने सङ्कल्प गर्न नयाँ वर्ष कदापि कुर्नु पर्दैन। आजदेखि हामी सुरु गर्न सक्दछौँ। तनाव भगाउनुहोस्। आफ्नो करियर, परिवारप्रतिको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षा लगायत कुराले मानिसमा तनाव पर्दछ। यस्तै मानिसको शरीरमा नकारात्मक प्रभाव पार्छ, जस्तै शारीरिक, मानसिक स्वास्थ्य लगायतमा प्रभाव पार्छ। यसको लागि आजदेखि सामान्य विषयमा तनाव लिने काम नगर्नुहोस्। तनाव बढी लिने मान्छेको मुटुको धड्कन तीव्र हुने, पाचन क्रियाको गडबडी, रक्त प्रवाह प्रभावित लगायत समस्या उत्पन्न हुन सक्दछन्। मोटोपनदेखि बच्नुहोस्। मानिस स्वस्थ रहनको लागि मोटोपनदेखि बच्नु एकदमै जरुरी छ। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य शरीरको लागि हानिकारक 10 खतरामध्ये मोटोपनलाई पनि सामेल गरेको छ। त्यसो त मोटोपन आफैमा कुनै रोग होइन, तर रोग उत्पन्न गर्ने कारण चाहिँ हो। यस्तै विशेष गरी डायबिटिज, तनाव, अत्याधिक पसिना आउने लगायत विभिन्न समस्या देखिन्छन्। नियमित दिनचर्याको ख्याल गर्नुहोस्। आफ्नो नियमित दिनचर्यालाई एकदमै सही तरिकाले अपनाउन सक्नुभयो भने पनि स्वस्थ रहन केही हदसम्म सकिन्छ। निश्चित समयमा उठ्ने र सुत्ने गर्नुपर्दछ। खाने समय निश्चित गर्नुहोस्। हामी धेरैको खाने समय निश्चित हुँदैन, न त सुत्ने समय नै निश्चित हुन्छ। स्वस्थ जीवनयापनको लागि खाने सुत्ने काम सबै समय तोकेर गर्नु एकदमै जरुरी छ। एक्सरसाइज गर्नुहोस्, यानि कि व्यायाम गर्नुहोस्। आजको प्रतिस्पर्धात्मक जमानामा आफूलाई अरूभन्दा अझ प्रभावशाली बनाउन स्वस्थ र शरीरमा ऊर्जा हुनु एकदमै जरुरी छ। यसको लागि नियमित रूपमा एक्सरसाइज अथवा व्यायाम गर्नु जरुरी छ। व्यायामले शारीरिक रूपमा स्वस्थ रहन मात्र सहयोग गर्दैन कि मानसिक रूपमा पनि शान्ति मिल्दछ। हरेक दिन 11 मिनट गरिएको एक्सरसाइजले तपाईँको जीवनकाल अरू 3 वर्ष बढ्न सक्छ। नियमित सन्तुलन भोजन। नियमित रूपमा सन्तुलित र पोषक भोजन सेवन गर्ने हो भने बिरामी हुनबाट बच्न सकिन्छ। तपाईँले सेवन गर्ने भोजनमा फलफुल, सागसब्जी र तरल पदार्थलाई उचित मात्रामा मिलाउनु एकदमै जरुरी छ। 5-8 घन्टा निन्द्रा। चिकित्सकका अनुसार हरेक मान्छेले 5-8 घन्टा पूरा निन्द्रा लिनु एकदमै जरुरी छ। यदि आवश्यक मात्रामा निन्द्रा पुगेन भने दिनभरि तनाव उत्पन्न हुनु साथै अस्वस्थ हुन सकिन्छ। निन्द्रा नपुग्ने मानिसमा शारीरिक, मानसिक समस्या देखा पर्न सक्छ। त्यसैले नियमित रूपमा आवश्यक निन्द्रा पुरा गर्नुहोस्, अस्वस्थ हुनबाट बच्नुहोस्। नास्ता खाने बानीको विकास गर्नुहोस्। हरेक दिन बिहान शरीरमा ऊर्जा हुनु आवश्यक छ। त्यसको लागि खाना खानु अघि ब्रेकफास्ट लिनु अथवा नास्ता लिनु जरुरी छ। घरमा बिहान ब्रेकफास्ट गर्ने समय भएन भने बाहिर भए पनि सफा र ताजा ब्रेकफास्ट लिनु जरुरी छ। ध्यान गर्नुहोस् अथवा सृष्टिकर्ता परमेश्वरतिर आफ्नो मन लगाउनुहोस्। प्रार्थनाले मस्तिष्कलाई तेजिलो बनाउने काम गर्दछ। अनि सुरुमा आफूलाई यो असहज ससहज भए पनि दृढ इच्छा शक्तिले आफ्नो मनलाई नियन्त्रणमा लिएर भए पनि हामीले प्रार्थना गर्ने बानीको विकास गर्नु आवश्यक पर्दछ। नियमित रूपमा स्वास्थ्य चेकअप गर्नु पनि एकदमै जरुरी छ। हामी जबसम्म बिरामी हुँदैनौँ त्यति बेलासम्म अस्पताल पुग्दैनौँ, त्यसैले बिरामी नहुँदा पनि स्वास्थ्य चेकअप गर्नु एकदमै जरुरी छ। कुनै पनि समस्याको लक्षण देखिनु अघि नै समस्याबारे थाहा भयो भने केही हदसम्म बिरामी हुनबाट बच्न सकिन्छ। श्रोता मित्रहरू, यो त भयो हामी स्वस्थ रहनको लागि अप्नाउनु पर्ने 9 उपाय। म तपाईँहरूको साथी फेरि अर्को दिन नयाँ विषयवस्तु लिएर आउने वाचासहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। जय मसीह, धन्यवाद।
हाम्रो प्रभु राज्य गर्छ, हालेलुया, हालेलुया, हाम्रो प्रभु राज्य गर्छ।
श्रोता, घडीको सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौँ। आशाको बाणी, पोस्ट बक्स नम्बर 2002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्:
9816551120, 9816551120, र अर्को 9818535555, 9818535555। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाचा गर्दै प्राविधिक साथी राजेश सार, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।